आदरणीय श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। आशाका सन्देश सहित, प्रेम र विश्वासको सन्देश सहित आशाको बाणी कार्यक्रम रेडियोको तरङ्ग मार्फत तपाईँको सामु आइपुगेको छ। आजको कार्यक्रमले तपाईँको जीवनमा नयाँ सन्देश पुर्याउन सकेकै होस्, हाम्रो शुभेच्छा तपाईँको निम्ति यही रहनेछ। दैनिक यसलाई सुन्ने गर्नुहोस् र आफूलाई चाहिने प्रकारको आशिष र अगुवाई अवश्य यहाँले लिन सक्नुहुनेछ भनेर हामीले आशा लिएका छौँ। आउनुहोस् आजको कार्यक्रमलाई पनि हामी एउटा मधुर भजन सहित अगाडि बढाउँ।
Oh,
समय तपाईं एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो क्रिस्टिय अभिवादन। म तपाईँको आफ्नै पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर आज पनि यो रेडियो कार्यक्रम मार्फत तपाईँको बीचमा उपस्थित भएको छु। आजको प्रस्तुतिलाई अगाडि बढाउनु भन्दा पहिले आउनुहोस् हामी परमेश्वरमा अगुवाईको लागि विन्ती गरौँ। जीवे जिउँदो महान दयालु परमेश्वर, प्रभु यीशु, हामी धन्यवादी छौँ तपाईँको प्रेम र बलिदान। प्रभु, हामी धन्यवादी छौँ यो जीवन र जीवनमा दिनुभएका प्रशस्त आशिषहरूको लागि। प्रभु, यो रेडियो कार्यक्रमलाई म तपाईँको हातमा राख्दछु। यसलाई तपाईँको राज्य महिमाको प्रचारको खातिर सारा संसार र देशमा फैलाउनुहोस्, जसबाट धेरै मान्छेहरूले तपाईँको ज्योतिलाई चिन्न सकुन्। सबै बिन्ती प्रभु यीशुको नाममा, आमेन। श्रोता साथी, आजको वचनको शीर्षक छ मानिस र त्यसको क्षमता। आजको प्रस्तुतिलाई म एउटा कथा मार्फत सुरु गर्न चाहन्छु। कुनै गाउँमा एउटा परमेश्वरको मण्डली थियो। त्यहाँ ती परमेश्वरका जनहरू तिनीहरू थोरै थिए। भेला भएर परमेश्वरको आराधना गर्ने गर्थे। उनीहरूले आराधना गर्ने त्यो मण्डली भवन पुरानो थियो, सबैतिर चिरा चिरा परेको र भत्किन लागेको थियो। तर जसरी पनि त्यही भवनमा ती विश्वासीहरू आराधना गर्न बाध्य थिए, किनकि त्यस मण्डलीका मानिसहरू आर्थिक रूपमा कमजोर थिए र मण्डलीको पुनर्निर्माण र मर्मत गर्ने कार्य उनीहरूको हैसियतभन्दा बाहिरको कुरो थियो। मानव त्यो मण्डलीका मानिसहरू आर्थिक रूपमा मात्र नभई आत्मिक रूपमा पनि गरिब थिए जस्तो भान हुन्छ। त्यहाँका मानिसहरूमा आत्मिक चिसोपन, आर्थिक विपन्नता, त्यहाँका मानिसहरूमा भएको आत्मिक चिसोपन र आत्मिक विपन्नता परमेश्वरलाई थाहा थियो र त्यो कुरो परमेश्वरले हेरिरहनु भएको थियो। एकजना मानिसलाई परमेश्वरले त्यस मण्डलीका मानिसहरूमा आत्मिक जागरण र उनीहरूको विपन्नतामा साथ दिन पठाउनु भयो। ती परमेश्वरका जनले त्यहाँका मानिसहरूमा आशाको किरणको बिउ रोप्न सफल भए र उनीहरूलाई परमेश्वरसँग कसरी नजिक हुन सकिन्छ भन्ने कुरा सिकाए। यद्यपि उनीहरू आर्थिक रूपमा विपन्न थिए, तर जब परमेश्वरको ज्योतिले उनीहरूको चिसिएको जीवनमा राह प्रदान गर्यो, त्यसबाट उनीहरूमा आत्मिकी जागृत जागरण त्यसबाट उनीहरूमा आत्मिकी जागरण प्राप्त भयो, तब उनीहरूको निराशा र हताश अनुहारमा खुसीका रेखाहरू चम्कन थाले। आफ्नो दरिद्रतामा परमेश्वरलाई पनि दिन उनीहरू तमतयार भए र उनीहरूको तत्कालीन आवश्यकता भनेको उनीहरूले आराधना गर्ने मण्डलीको पुनर्निर्माण गर्नु नै थियो। आफूहरूले जे जति दिन सक्थे त्यसबाट मण्डली निर्माण गर्न असम्भव थियो, तर पनि उनीहरूले दिए। अर्थात् जति पैसा उनीहरूले मण्डली निर्माण गर्न चाहिन्थ्यो त्यसको चार भागको एक भाग पनि उनीहरूले जम्मा गर्न सकेका थिएनन्। तर जब त्यहाँका मान्छेहरू परमेश्वरसँग नजिक भए, परमेश्वरलाई दिन थाले आफ्नो अभावमा, आफ्नो दरिद्रतामा, बाँकी पैसाको जो परमेश्वरले गर्नुभयो र त्यहाँ एउटा मण्डली बन्यो। त्यही सहरमा एउटी बुढी महिला बस्थिन्। एक दिन अचानक उनी बिमार भएर अस्पतालमा भर्ना भइन्। केही समयपछि ती वृद्ध महिलाको मृत्यु भयो। तर त्यो मण्डलीको पास्टरलाई त्यहाँको एउटा कानुनी सेवा केन्द्रले एक दिन बोलायो र ती वृद्ध महिलाले आफू मर्नुभन्दा पहिले दिएको इच्छा पत्रको विषयमा जानकारी गराए। ती महिलाको कोही पनि आफन्त थिएनन्। तसर्थ उनीसँग भएको नगद जिन्सी र घर समेत उनले त्यो मण्डलीको नाउँमा गरेर मरेकी हुन्छन्। त्यो कुरा कसैलाई पनि थाहा थिएन। जब उनको घर बेचियो र उनले छोडेको नगद जोड्दा जति त्यो मण्डली बनाउन चाहिने पैसाको आवश्यकता थियो त्यति नै उन आयो। अब उनीहरू आफ्नो मण्डली बनाउन सक्षम भए र त्यो मण्डलीले आज पनि परमेश्वरको प्रतिज्ञाको गवाही दिइरहेको छ। परमेश्वरको हातबाट हामीलाई चाहिने भन्दा बढी हामीले प्राप्त गर्छौँ, त्यो कुरो भनिरहेको छ। श्रोता साथी, यदि तपाईँ हामी हाम्रो जीवनका चाहे व्यवहारिक वा आत्मिकी पक्षहरू किन नहोस् त्यसमा सफल हुन चाहन्छौँ भने तिनवटा कुराहरूमा हामी स्पष्ट हुनुपर्छ। आउनुहोस् हामी हेरौँ यी तिनवटा कुराहरू के हो। पहिलो कुरा, जब मानिसले परमेश्वरको योजनालाई पछ्याउन आनाकानी गर्छ भने तब शैतानले मानिसको दिमागमा परमेश्वरका योजनालाई प्राप्त गर्न सकिन्न भन्ने कुराले भरिदिन्छ। त्यसकारण हामी स्पष्ट हुनुपर्छ। एउटा मण्डलीको कुरा हामीले गर्यौँ जहाँका मानिसहरू आफ्नो मण्डली बनाउन अगाडि सर्दैनन् धेरै वर्षदेखि, किनकि उनीहरूको दिमागमा शैतानले तिमीहरू त गरिब छौ र केही गर्न सक्दैनौ भन्ने कुराले भरिदिएको हुन्छ र त्यही कुराले उनीहरूको जीवन उनीहरूले डोर्याइरहेको हुन्छ सकिन सकि। एक दिन एउटा मानिस आफ्नो गुफाबाट बाहिर निस्किन्छ श्रोता, तब उसले संसार अँध्यारो नभएको देख्छ, अर्थात् संसार उज्यालो भएको देख्छ किनकि आकाशमा घाम हुन्छ। तर जबसम्म ऊ गुफामा हुन्छ उसले सोचेको हुन्छ संसार पनि गुफा जस्तै अन्धकार छ भनेर। जब जब त्यस ठाउँका मानिसहरूले आफूलाई धनी भएको सोच्न थाले त्यसपछि उनीहरूको जीवन शैलीमा परिवर्तन आयो। उनीहरूले आफूलाई परमेश्वरका छोरा छोरी हो भनेर भन्ने कुरालाई बुझ्न थाले र आफू गरिब भएको कुरा बिर्सि, किनकि तिनीहरूले परमेश्वरलाई दिन थाले र जब उनीहरूको हात परमेश्वरलाई दिनको लागि उठ्न थाल्यो उनीहरूले मेहनत गर्न थाले अनि दिन प्रतिदिन उनीहरूबाट गरिबी र निराशा जस्ता कुराहरू हराउँदै गए र तिनको ठाउँमा विश्वास, आशा, प्रेम र इमान्दारीपनले लिन थाले र उनीहरू सम्पन्नतातर्फको यात्रामा अगाडि बढ्दै गए। दोस्रो कुरो, सफलताको दोस्रो नियम भनेको हामी सबैले परमेश्वरको निर्देशनलाई पालन गर्नुपर्छ शङ्खारहित रूपमा, वा परमेश्वरको निर्देशनलाई शङ्खारहित रूपमा हामीले पालन गर्नुपर्छ। हुनसक्छ प्रत्येक व्यक्तिले यो बुझ्न असम्भव छ र बुझ्न नसक्ला। आफ्नो जीवनको तरल वा कुनै पनि व्यक्तिको आफ्नो जीवनको अप्ठ्यारो अवस्थामा पनि यदि त्यो व्यक्तिले आफ्नो पूर्ण भरोसा परमेश्वरमा राख्छ भने परमेश्वरले उहाँको इच्छा त्यसमाथि देखाइदिनुहुन्छ। पवित्र बाइबल धर्मशास्त्रमा यस्ता धेरै उदाहरणहरू छन्। जब मानिस परमेश्वरको आज्ञा अनुसार चल्छ तब उसको जीवनका सम्पूर्ण पक्षहरू सफलतातिर बढ्छन् र आशिषले ऊ आशिषित हुन्छ। त्यसै गरी जब मानिस परमेश्वरको आज्ञा अनुसार चल्दैन तब उसका जीवनमा आउने आँधी हुरी र बतासहरूले उसलाई कसरी बढाएर लान्छ त्यो पनि हामीले देखेकै छौँ। मानिसको क्षमता परमेश्वरको इच्छामा भर पर्यो भने त्यसबाट सकारात्मक प्रतिफल पाइन्छ। तेस्रो कुरा श्रोता, जब तपाईँ र मैले पूर्ण रूपमा आफूले आफैलाई परमेश्वरमा दिन्छौँ र उहाँको निर्देशनमा चल्छु भने उहाँले हामीलाई सफलता हासिल गर्ने काममा जिम्मेवार बनाउनुहुन्छ। परमेश्वरको हातमा जब माछा मार्नेहरू परे पछि उनीहरू प्रचारक बने। एउटा ठुलो डाक्टर डेभिड लिभिङस्टोन, जसले बेलायत जस्तो सम्पन्न देशमा आफ्नो जीवनलाई विलासितामा बिताउन सक्थे तर उनी त त्यो अफ्रिकाको असभ्य र डरलाग्दा जातिहरूको बीचमा सेवक भए र त्यहाँका मानिसहरूको खातिर आफ्नो जीवन मात्र दिएनन् तर उनले परमेश्वर को हुनुहुन्छ भन्ने कुरा पनि त्यहाँका मानिसहरूलाई चिनाए र उहाँको विषयमा बिउ रोप। यदि मानिसको क्षमता परमेश्वरको हातमा पर्यो भने त्यसको कुनै सीमा हुँदैन श्रोता, त्यसले हामीले नसोचेको प्रतिफल दिन सक्छ। आमेन। परमेश्वरले यी वचनहरूमा तपाईँलाई आशिष दिनुहोस्।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौँ। र तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98-61-55-120, 98-61-55-120 र अर्को 98-18-53-95-55, 98-18-53-95-55।
श्रोता साथी, न्यानो अभिवादन। फेरि तपाईँहरूको साथमा म गवाहीको सङ्घालु लिएर उपस्थित भएको छु। आजको गवाही हामीले पूर्व नेपालबाट लिएका छौँ र जसलाई लेख्नु भएको छ केशव कुमार राई, र उहाँ लेख्नुहुन्छ मेरो जीवन गवाही। जय मसीह, म केशव कुमार राई। मेरो जीवनमा परमेश्वरको अगुवाई र आशिष धेरै छ। जब म 10 वर्षको थिएँ, मेरो भाइ यो संसारबाट शारीरिक रूपमा सुत्नु भयो। मेरो भाइ मेरो मात्र नभएर सबैभन्दा मिल्ने मेरो साथी हुनुहुन्थ्यो। हामी सँगै खान्थ्यौँ, सँगै सुत्थ्यौँ, हामी सँगै हिँड्थ्यौँ। हामी दाजुभाइको सम्बन्ध बडो सुमधुर थियो। कसैले हामीलाई राम लक्ष्मण पनि भनेर भन्ने बोलाउने गर्थे। र मेरो भाइ र मेरो उमेर पनि मा धेरै फरक थिएन। र हामी दाजुभाइ मिलेर गाउँमा हुने कार्यक्रमहरूमा हामी रमाइलो प्रस्तुति गर्थ्यौँ। मेरो भाइसँगको शारीरिक बिछोडपछि म धेरै समय एक्लो भएको मैले अनुमान गर्न पुग्छु कि म स्कुलमा खेल आदि कहीँ जान्न थिएँ। र एकान्तको एक्लिएको थाहा पाएर होला सायद आमाले मलाई दाईलाई भन्नुभएछ, केशवलाई पनि चर्च लैजाऊ भन्नुभयो। तब दाई धनलालसँग पहिलोपल्ट म चर्च गएँ। मलाई आनन्द र शान्तिको महसुस भयो। मसँग जाउँ पिताको घरमा भजन गाउँदा मलाई धेरै रमाइलो लाग्यो, किनकि पिताको घरमा येशूसँग पनि जान पाइन्छ भन्ने मलाई दाईले बुझाउनु भयो। यसरी शनिबार शनिबार चर्च जाने र साथीहरूसँग बस्ने भजन गाउने बानीले मेरो एक्लोपनाको महसुस हराएर गयो। मलाई चर्च पास्टरले येशु प्रभुको नाउँमा ग्रहण गराउनु भयो। बिस्तारै म लगायत मेरा सबै परिवार प्रभु येशूमा विश्वास गर्न थाल्नु भयो र म दाई दिदीले प्रभु येशूको नाममा बत्तिसमा लियो। तर आमा बुवा चाहिँ विश्वासमा कमजोर हुनुहुन्थ्यो। मेरो बुबा आमाको जीवनमा प्रभुले अचम्म र अर्कै तरिकाबाट चुन्नुभयो, आशिष दिनुभयो कि मेरो बुबा धेरै रेडियो सुन्नुहुन्छ अनि आमा पनि प्राय रेडियो आमा बुबाकै साथी हो। प्राय बिहानको समयमा मेरो बुबा आमाले रेडियो सुन्नुहुन्थ्यो। मेरो दाईले बिहान 7:00-7:30 दैनिक आउने आशाको बाढी कार्यक्रमलाई दिन सुन्न भनेर भन्नुभयो आमा बुवालाई, र उहाँलाई थाहा थिएन तर उहाँलाई भन्नुभयो र यो कार्यक्रम आउँछ भनेर उहाँलाई भनियो। र यो चाहिँ एउटा समाज एफएम भन्ने छ पूर्व नेपालमा, त्यसमा आउँछ। र यो वचन चाहिँ पास्टर उमेश कुमार पोखरेल ज्यूको वचन आमा बुबाले र हामीले दैनिक रूपमा सुन्न थाल्यौँ। र मेरो आमा बुबा रेडियो कार्यक्रम आशाको बाणी सुनेर प्रभुमा निकै अगाडि हुनुभयो। आमा भन्नुहुन्थ्यो, आज यसको बारेमा पास्टरले पढाउनु भयो, यस्तो हो यस्तो होइन भनेर हामीलाई सम्झाउनुहुन्थ्यो। हामी त खासै सुन्न समय मिल्दैनथ्यो हामीलाई, तर बुबा आमाले यो कार्यक्रम आशाको बाणीमा को वचनहरू प्रत्येक दिन उहाँले सुन्नुहुन्थ्यो। उहाँ कहिले पनि छुटाउनुहुन्थ्यो। परमेश्वरको आशिषले होला उहाँले भर्खरै प्रभु येशूमा बत्तिसमा लिनुभयो। आमा बुबा धेरै खुसी हुनुहुन्छ जसले उहाँहरूलाई रेडियो मार्फत प्रचार अगुवाई गर्नुभयो, उहाँलाई प्रभु येशूमा के अरे गर्नुभयो, उहाँलाई पनि धन्यवाद छ। आमा सधैँ भन्नुहुन्थ्यो, छोरा तिमीहरू पनि पास्टर जस्तै वचन बाँध्ने हुनुपर्छ भनेर जहिले पनि हौसला दिनुहुन्छ। परमेश्वरको अगुवाई, आमा बुबाको हौसला र पास्टर आशाको बाणी वचन प्रचारक को अगुवाईले अभिभावक उहाँ जो हाम्रो अभिभावक हुनुहुन्छ उहाँको प्रेरणाले मेरो प्रार्थनाले म पनि साँचो मुक्तिदाताको प्रचार गरेर जीवन बिताउने मैले प्रण गरेको छु। परमेश्वरको आशिष र हाम्रा अगुवाहरूको प्रेरणाबाट म बाइबलको बाइबल थियोलोजीको लागि पढ्नको लागि म स्पाइसर कलेज जाँदैछु। यो मेरो जीवनको यो आशिषित यो क्षण हो। परमेश्वरले मलाई अगुवाई गर्नुहोस् र कृपया गरेर मेरो निम्ति तपाईँले प्रार्थना गरिदिनुहोस्। आमेन।
हाम्रो यो कार्यक्रम शिक्षाप्रद लाग्यो र तपाईँले यसबाट विशेष अगुवाई लिन सक्नु भएको छ भने हामीले आशा लिएका छौँ। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ। आशाको बाणी पोस्ट बक्स नम्बर 20002 काठमाडौँ नेपाल। श्रोता, यदि तपाईँ हाम्रो स्टुडियोको नम्बरमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्:
9816551120, 9816551120 र अर्को 9818355555, 9818355555।
हवस् त श्रोता, भोलि फेरि यही स्टेशन र यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आडा, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुत म रवि यहाँसँग बिदा माग्दछौ। नमस्कार।